आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। मित्र, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी उत्पत्तिको पुस्तक 29 अध्यायबाट वचन वा शास्त्रको अध्ययन गर्न गइरहेका छौं। उही समयमा म यस अध्यायको अध्ययनको सिलसिलामा यो कथन पनि थप्न चाहन्छु। गलती 6:7-8 पदमा यस प्रकार लेखिएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। जसले आफ्नै शरीरको लागि रोप्दछ त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ, तर जसले आत्माको निम्ति रोप्दछ आफ्नै आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ। म उत्पत्ति 29 अध्यायलाई यो शीर्षक दिन चाहन्छु, जसले जे रोप्दछ
त्यसैको त्यसले कटनी पनि गर्नेछ। यो अध्यायको आरम्भमा हामी देख्छौं कि याकूबले आफ्नो दुष्ट कामको कटनी गर्न आरम्भ गर्छन्। गलातीमा उल्लेखित अनुच्छेद विशेष गरी क्रिस्टियनहरूको निम्ति लेखिएको हो, तर यसले हरेक युगमा परमेश्वरका विश्वव्यापी व्यवस्थाको पनि व्यक्त गर्दछ। यो जीवनको हरेक क्षेत्रमा एकदम सत्य छ। तपाई मकै छर्नुहोस्, मकै नै कटनी गर्नुहुन्छ। गहुँ छर्नुहोस्, गहुँ नै कटनी गर्नुहुन्छ। धान रोप्नुहोस्, धानै काट्नुहुन्छ। तपाई साम्बा छर्नुहोस्, साम्बा नै काट्नुहुन्छ। यो सिद्धान्तको उदाहरण हामी पूरा शास्त्रभरि उल्लेख भएको देख्छौ। उदाहरणको लागि फिरौनले हिब्रू नर बच्चाहरूलाई सर्वनाश गरे, तर त्यो दिन आयो तिनको छोरालाई पनि स्वर्गीय दूतले सर्वनाश गर्यो, सखाप गरिदियो। आहाबले झुटो आरोपद्वारा नाबोत भन्ने निर्दोष व्यक्तिलाई मार्न लगाए र कुकुरहरूले तिनको खुन चाटे। परमेश्वरले आफ्नो भविष्य वक्ता यसायालाई आहाब राजा कहाँ पठाउनुभयो यो सन्देश सहित कि जसरी नाबोतको रगत कुकुरहरूले चाटे, ती कुकुरहरूले नै उसको पनि अर्थात आहाबको रगत पनि चाट्नेछन्। अनि शास्त्रमा हामी देख्छौ कि त्यो साँच्ची नै ज्यूको त्यूं भएर पूरा भयो। यो कुरा दाउदको जीवनमा पनि एकदम सत्य भएर पूरो भएको हामी देख्छौ। तिनले व्याविचार गरे र हत्या पनि गरे। परमेश्वरले तिनको पापको त क्षमा दिनुभयो जब तिनले पश्चाताप गरे, तापनि तिनले त्यही कुराको काट्नु पर्यो जुन तिनले एकपल्ट छरेका थिए। तिनको आफ्नै छोरीलाई बलात्कार गरियो र तिनको छोरालाई हत्या गरियो। यस्ता उदाहरणहरू हामी शास्त्रमा थुप्रै थुप्रै ठाउँमा देख्छौ। याकूब यो कहिले टर्न नसकिने व्यवस्थाको मुनि पर्ने एक सच्चा उदाहरण हुन्। याकूब आफ्नो छल कपटद्वारा जिएका व्यक्ति थिए। तिनी चलाक र धूर्त थिए। तिनले धोकाबाजको काम गरेथे। उसले आफ्नो योजनाको पूरा गर्न कुनै पनि माध्यम अपनाउन उत्सुक भएका थिए, तयार भएका थिए र त्यो पनि गरे। तिनी आफ्नो चलाक र धुर्तैमा गौरव गर्थे, घमण्ड गर्थे, तर तिनी निश्चय नै त्यो कुराको कटनी गर्नेछन् जुन तिनले छरे। जब हामी यो अध्यायमा आउँछौ, हामी देख्छौ कि याकूब बेतेल छोड्दछ र आफ्नो यात्रालाई निरन्तर अगाडि बढाउँछन्। केही समयको अवधिपछि, मलाई थाहा छैन कति समय थियो त्यो, तिनी हारानमा आइपुग्छन्। उत्पत्ति 29 अध्याय 1-3 पदमा हामी पढ्छौं, तब याकूब उठेर आफ्नो बाटो लागे र पूर्ववासीहरूको देशमा पुगे। त्यहाँ तिनले मैदानमा एउटा इनार देखे र त्यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुंगा थियो। जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थे, तब गोठालाहरूले इनारको मुखबाट ढुंगा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुंगा राखिदिन्थे। हामी देख्छौ कि त्यस देशमा पानीको अति नै ठूलो महत्व थियो। यो आज पनि अति नै महत्वपूर्ण कुरा हो त्यहाँ, किनभने त्यहाँ धेरै जग्गाहरूमा पानीको अत्यधिक कमी छ। यसलाई सुरक्षित राख्न नित्यन्त आवश्यक पर्दथ्यो। त्यही कारण त कुनै विशेष दिउँसोको समयमा मानिसहरू त्यस इनारको ढकनी उघारेर आफ्ना बथानहरूलाई पानी खुवाउँथे, फेरि त्यसलाई ढकनीले छोपिदिन्थे। अहिले त्यो इनारको ढकनी निकाल्न भन्दा पहिले याकूब त्यहाँ आइपुग्छन्। मलाई विश्वास गर्नुहोस्, तिनी सधैँ चलाक केटा थिए र आफ्नो त्यस किसिमको स्वभावलाई प्रकट गर्दथे। पद 4 र 5 हामी पढ्छौ, याकूबले तिनीहरूलाई भने, हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ? तिनीहरूले भने, हामी हारानमा बस्ने हौ। तिनले भने, तिमीहरू नाहोरका नाति लाभानलाई चिन्दछौ? तिनीहरूले भने, तिनलाई हामी चिन्दछौ। ओ, तिनीहरूले लाभानलाई चिन्दथे, तर परमेश्वरले चाहिँ चिनेका थिएनन्। अहिले याकूब लाभनसँग परिचय हुन गइरहेका छन्। 6 र 7 पदमा हामी पढ्छौ, याकूबले तिनीहरूलाई सोधे, के उहाँ सन्चै हुनुहुन्छ? तिनीहरूले भने, उहाँ सन्चै हुनुहुन्छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदैछिन्। तिनले भने, हेर, साँझ परेको छैन, भेडा बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन, भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाऊ। यहाँ याकूब त्यस मुलुकमा अहिले भर्खरै मात्र आइपुगेका छन्। र तिनी भन्छन् कि कसरी तिनीहरूका बथानहरूलाई पानी खुवाउनु र तिनीहरूले अरू के गर्नुपर्नेछ। यहाँ निर्देश दिने कुराहरू हामी देख्दछौ। हुन त यो सबै उसको स्वभावमै छ। अनि आठ पदमा हामी पढ्छौ, तिनीहरूले भने सबै बगालहरू जम्मा नभई अनि यिनीहरूको मुखबाट ढुङ्गा नगुडाइकन हामी त्यसो गर्न सक्दैनौ, त्यसपछि मात्र हामी भेडाहरूलाई पानी खुवाउँछौ। निम्न पदहरूमा हामी देख्छौ कि याकूबले राहेललाई भेट्छन्। भनिएको छ याकूब तिनीहरूसँग कुरा गरिरहँदा राहेल आफ्ना बाबुका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेडाहरू तिनले नै चराउने गर्थिन्। राहेल भेडा चराउने गोठालाको काम गर्थिन्। अहिले दश पदमा हामी पढ्छौ, तब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेडाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुडाइदिए र आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाइदिए। मलाई थाहा छैन कसले तिनलाई लाबानको भेडा बथानहरूलाई पानी खुवाउनलाई भनेको थियो, तर तिनले त्यो गरे, लाबानको भेडा बथानलाई पानी खुवाइदिए। याकूब कसैको नियमको पक्ष रहेका छैनन्, तर आफ्नै नियमको पक्ष रहेका छन्। कसैको कुरा उसले सुन्ने छैन, तर आफ्नै मनको कुरा उसले सुन्दछ। तिनले आफ्नो जीवनको निम्ति आफ्नै नीति नियमहरू बनाएका थिए। जे गर्न सक्छस् त्यही गर। तिनले महान शिक्षा सिक्न आवश्यक थियो र लाबान मामा नै एक हुन् जसले तिनलाई त्यो शिक्षा सिकाउनेछन्। एघार पदमा हामी पढ्छौ, तब याकूबले राहेललाई मुई खाए र रुन लागे। यो पद मेरो निम्ति सधैँ अनौठो छ, त्यस केटीलाई मुई खानु त्यसपछि जोड़ जोड़ गरेर रुनु मैले बुझ्न सकिन, तर मलाई लाग्छ यो केटासँग आफ्नो घर छोडेको समयदेखि एक्लो यात्रा थियो। हामीले यो कुराको याद गर्नुपर्छ कि बेतेलबाट माथितिर गलिलको समुद्रको बाटो हुँदै जानुपर्छ, त्यसपछि आराम, अनि तिनले मरूभूमि पार गर्न परेको थियो। मलाई लाग्छ बाटोमा तिनले थुप्रै कठिनाईको अनुभवहरू पाए। जब तिनी त्यस ठाउँमा आइपुगे, तिनी चञ्चल स्वभावका व्यक्ति भएकोले त्यहाँ भेला भएका मानिसहरूसँग हाल खबर अभिवादन गर्न थाले र हाल खबर सोध्न थाले, मानौ तिनले पहिलेदेखि नै तिनीहरूलाई चिनेका व्यक्तिहरू थिए। उसले तिनीहरूलाई प्रश्न सोध्छन्, त्यसपछि एक मित्रभावको नाताले इनारको ढकनी खोलिदिन्छ र मामा लाबानको भेडा बाख्राहरूलाई पानी खुवाइदिन्छ। मलाई लाग्छ जब तिनले यो केटीलाई अभिवादन गरे जो तिनको परिवारको एक सदस्य थिइन्, एक नातेदार थिइन्, तिनी आवेशमा आए र रोए। तर मलाई लाग्छ अर्को पल्ट तिनले मही खाँदा तिनी रोएनन्। बाह्र पदमा हामी पढ्छौ, याकूबले राहेललाई म तिम्रो बाबुको नातेदार रिबेक्काको छोरो हुँ भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिइन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ याकूबले लाबानलाई भेट्दछ। तेह्र र चौध पदमा भनिएको छ, आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अंगालो हालेर मही खाए अनि तिनलाई आफ्नो घरमा ल्याए। अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, वास्तवमा तिमी मेरो हाड र मासु हौ। याकूबसँग उनी एक महिना बसे त्यसपछि हजुर। अनि मलाई लाग्छ याकूब तिनीसँग थुप्रै थुप्रै कुरा गरे होला। तिनले यो पनि भन्यो होला कि कसरी चलाकी साथ आफ्नो जेठा दाज्यूको जन्म अधिकारलाई तिनले हडपेका थिए र कसरी पिताबाट आशिष पाउनलाई धुर्तै छली काम गरे इत्यादि सबै कुरा बताए होला। सम्भव तिनले रातमा बेतेलमा भएको आफ्नो अनुभवको पनि उसलाई बताए होला। यहाँ भनिएको छ याकूबले लाबानलाई सबै कुरा बताइदिए। अहिले लाबानले थाहा पाए कि याकूब तिनको भानिज रहेछन् र तिनी भन्छन्, वास्तवमा तिमी मेरो हाड मासु हौ, र तिनलाई घरमा ल्याउँछन्। अहिले समय एक महिना बित्यो होला र त्यहाँ के हुन्छ यो कुराको हामी ध्यान दिऊ। याकूब काम गरिरहेका छैनन्, तिनी टाढा देशबाट आएका भानिज हुन् र तिनी आफ्नो मामासँग भेटघाट गर्न आएका छन्। मलाई लाग्छ तिनले सोचे कि तिनलाई रहनको निम्ति सित्तैमा कोठा र खानाको निम्ति सित्तैमा भोजन पाउनको लागि तिनले केही न केही काम गर्नुपर्छ। उसले तिनीहरूलाई केही न केही काममा हात बाँट्नुपर्छ अनि उनले त्यो गरे। त्यो समयको अवधिमा तिनले यो केटी राहेललाई नजर मारिरहेका थिए होला। अनि मलाई लाग्छ राहेलले पनि उसलाई झलक झलक गरी वा पुलुक पुलुक गरी नजर लगाउँथ्यो होला। अहिले म कल्पना गर्छु, एक दिन बिहान खाजाको समयमा अर्को घटनाले स्थान लियो त्यहाँ। पन्ध्र पदमा भनिएको छ, लाबनले तिनलाई भने, मेरा नातेदार हुँदैमा तिमीले सितैमा मेरो सेवा गर्ने ज्याला कति हुनुपर्छ मलाई भन। मामा लाबन चलाक व्यक्ति थिए, कसले चाकरी गर्ने बारेमा तिनलाई सोधेथ्यो याकुबले भनेनन्। हामी देख्छौ कि लाबन अति नै व्यवहार गर्ने व्यक्ति वा जान्ने व्यक्ति थिए वा अरूको भावनालाई विचार गर्ने बुझ्ने व्यक्ति देखा पर्दछन् र भन्छन् कि लाबन चाहँदैनन् कि याकुबले सितैमा उसको काम गरिदिएको। तिनले भने कि याकुबलाई यसको निम्ति ज्याला दिनेछन्। यो मामा लाबन अति नै चलाक छन् र अहिले आफ्नो भानिससँग व्यवहार गर्न गइरहेका छन्। सोह्र पदमा भनिएको छ, लाबनका दुई छोरीहरू थिए, जेठीको नौ लिया र कान्छीको नौ राहेल थियो। यहाँ हामीलाई अर्को छोरी लियाको परिचय गरिएको छ। मामा लाबन यस केटोलाई चियो गरिरहेका छन् र यो कुरा थाहा पाए कि यो केटा कान्छी छोरी राहेलप्रति थुप्रै आकर्षित छन् वा थुप्रै रुचि राख्दछन्। अर्को पदले हामीलाई भन्दछ कि किन तिनले कान्छी राहेललाई आँखा लगाइरहेका थिए। हजुर, सत्र पदमा हामी पढ्छौ, लियाका आँखा धमिला थिए तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे। राहेल सुन्दरी केटी थिइन्, लियाको आँखा धमिलो खालको थियो, मतलब त्यति सुन्दरी थिएन। यसरी लाबनसँग यी दुई छोरीहरू थिए र स्पष्ट छ कि याकुब राहेलसँग प्रेम गर्थे, अर्थात राहेललाई मन पराउँथे। अनि निम्न पदहरूमा हामी देख्छौ कि राहेलको निम्ति सात वर्ष याकुबले चाकरी गर्दछन्। अठार पदमा भनिएको छ, तिनले भने, अर्थात याकुबले भने, तपाईँकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईँको सेवा गर्नेछु। यहाँ चाखलाग्दो कुरा के छ भने, लाबनले याकुबलाई भनेको छैन कि तिनले काम गर्नुपर्छ र कति वर्ष चाकरी गर्नुपर्छ र ज्याला के हो, त्यस्तो केही पनि भनेको छैन। तर याकुबको मनमा राहेलप्रति प्रेम थियो र याकुब आफैले यो कुरा स्पष्ट पार्छन्। याकुब राहेलको निम्ति सात वर्षसम्म चाकरी गर्न इच्छुक थिए। उन्नाइस पदमा भनिएको छ, लाबनले भने, त्यसलाई अरू कोहीसँग विवाह गरिदिनु भन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस। लाबनले याकुबको कुरालाई ग्रहण गर्छन्, स्वीकार गर्छन्। अहिले यो अर्को पदले एक अति नै प्यारो सुन्दर कुरा बताउँछ जुन याकुबको बारेमा भनिएको छ। याकुबलाई सात वर्षसम्म चाकरी गर्न केही जस्तो लागेन। हुन सक्छ अर्काको चाकरी गर्दा कति दुःख कष्ट पीड़ा हुन्छ, कतिपल्ट हप्काई डाँट खाइन्दछ, कति समय काम गर्दा गर्दा थकान हुन्छ, कतिपल्ट चोट पटक लाग्छ, अनि नोकरले जाडो वर्षा घाम इत्यादि भन्न पाउँदैन। तर पदबीसमा भनिएको छ, यसकारण याकुबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे, तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो। मित्र, तपाईँ यस केटालाई राहेलको प्रेमको खातिर कति परिश्रम कति धेरै काम गरेको देख्नुहुन्छ। निश्चय नै मामा लाबानले तिनलाई सक्दो काममा लदाए। तिनले जाडोमा काम गर्नु पर्थ्यो, झरी वर्षामा काम गर्नु पर्थ्यो, टन्टलपुर घाममा काम गर्नु पर्थ्यो, तापनि तिनले सधैँ राहेललाई त्यस अवस्थामा सम्झदथ्यो। तिनलाई त्यो तमाम जटिल परिस्थितिमा पनि खाली राहेलको तस्विर मात्र आउँथ्यो। त्यसकारण त्यो जटिल परिस्थिति जटिल कामहरू उसको निम्ति केही जस्तो लाग्दैनथ्यो। मित्र, राहेलको प्रेमले तिनलाई विवश बनाएको थियो। राहेलको निम्ति जस्तो सुकै परिस्थितिको सामना गर्न तिनी तयार थिए। तिनी जस्तो सुकै आँसुको घडीहरू कठिनाईका घडीहरू सामना गर्न तयार थिए, किनकि तिनी राहेलसँग प्रेममा पागल भएका थिए र राहेलको प्रेमले उसलाई सान्त्वना दिन्थ्यो, उत्साह दिन्थ्यो र त्यो प्रेमले उसलाई जुनै काम गर्न पनि जुनै परिस्थितिको सामना गर्न पनि साहस दिन्थ्यो। पाउलले भने, येशुको प्रेमले विवश बनाउँछ। अनि रोमी आठ अध्याय 35-39 पदमा हामी ख्रिस्ट प्रतिको आफ्नो प्रेमको त्यागको वर्णन पाउलले गर्दछन्। भन्छन्, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने र, के संकष्टले, के शारीरिक वेदनाले वा खेदोले वा अनिकालले, नग्नताले वा खतराले अतरवारले होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयहरू भन्दा पनि बढी छौं। किनकि म यो निश्चय जान्दछु कि न त मृत्युले, न जीवनले, न स्वर्गीयदूतले, न प्रधानताहरूले, न शक्तिहरूले, न उच्चहरूले, न गहिराईले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु येशु ख्रीष्टमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ। मित्र, याकुब राहेलको निम्ति जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार थिए, किनकि तिनी राहेललाई अति नै धेरै प्रेम गर्थे। मित्र, ख्रीष्टलाई प्रेम गर्न विश्वासी मित्रहरू, ख्रीष्टलाई प्रेम गर्ने ख्रीष्टप्रतिको प्रेममा तपाईँ र मेरो त्याग के छ? के याकुबको जस्तो छ? सुन्नुहोस्, विस्पदमा भनिएको छ, यसकारण याकुबले राहेलको निम्ति 7 वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो, तिनी राहेललाई प्रेम गर्थे। अनि 21 र 22 पदमा भनिएको छ, त्यसपछि याकुबले लाबानलाई भने, मैले तपाईँको सेवा गरिसके, अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्, म तिनीसँग सहवास गर्न चाहन्छु। तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। अहिले याकुबले चाकरी गरिसके र राहेललाई पत्नी हुन दिनको लागि मामा लाबानलाई विन्ती गर्दछन्, तर हामी देख्छौ कि याकुबलाई धोका दिइन्दछ, छलिन्दछ। तिनलाई राहेल दिइँदैन, तर लेआलाई चाहिँ दिइन्दछ। यो कुरा अहिले ध्यान राख्नुहोस् कि मामा लाबान के गरिरहेका छन्। 23 देखि 26 पदमा हामी पढ्छौं, तर साँझमा उनले आफ्नी छोरी लेआलाई याकुब कहाँ ल्याइदिए र याकुबले तिनीसँग सम्पर्क गरे, सम्बन्ध कायम गरे, र लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआको कमारी हुनलाई दिए। याकुबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, तपाईँले म प्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र तपाईँले किन मसित यसरी छल गर्नुभयो? लाबानले भने, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नु हुँदैन। त्यो समयमा विवाह संस्कारमा केटीको मुख बाक्लो बुर्का अर्थात पर्दाले छोपिनु पर्दथ्यो, ताकि तिनलाई बाहिर कसैले देख्न नसकुन् तिनको चेहरालाई। बिचरा याकुबले त्यस केटीलाई भोलि बिहान नभइन्जेलसम्म देखेनन्। तिनले अर्को दिन देखे कि तिनी त राहेल रहेनछन्, तर लिया पो रहेछिन्। त्यस समयमा तिनले थाहा पाए कि तिनलाई चलाकीपूर्ण धोका दिइयो, छल गरियो, विश्वासघात गरियो। मित्र, यहाँ हामी देख्छौं कि तिनले जुन कुराको रोपनी गरेथे त्यसैको कटनी गरिरहेका छन्। तिनले आफ्नो पितालाई चलाकपूर्ण छल गरेर जेठो दाजुको आशीर्वाद हडप्पेका थिए। तिनले एसाउ जस्तै भई टोपलेर इसाकलाई छल गरेर एसाउको आशिष हडप्पेका थिए। तिनले आफ्नो पितालाई धोका दिएका थिए र त्यही नै कारण तिनले आफ्नो घर छोडेर अहिले यहाँ आउनु परेको थियो। देख्नुभयो, परमेश्वरले यस खालका आचरणको मंजूर गर्नुहुन्न। अहिले तिनले जे रूपे त्यसको कटनी गरिरहेका छन्। याकुबले आफू जेठोको रूप धारण गरेर पितालाई धोका दिएका थिए जब तिनी कान्छा थिए। अहिले तिनी सोचेका थिए कि तिनी कान्छी छोरी पाउनेछन् जसलाई तिनी अति नै प्रेम गर्थे, मन पराउँथे, तर जेठी छोरी पाए। हेर्नुहोस्, अहिले यो कुरा ठिक तिनमा उल्टो भयो र यो याकुबको लागि अति नै दयनीय कुरा, अति नै चित्त दुखाउने कुरा भएको छ। याकुबको निम्ति लाबानले जे गरे त्यो अन्य र अत्याचारको कुरा थियो, तर यो कुराको ध्यान दिनुहोस् कि कसरी लाबानले कुरालाई ठिक पारेर सोझ्याए। तिनी यस किसिमको कुराहरूमा निपुण व्यक्ति थिए। तिनले याकुबलाई भन्छन् कि यद्यपि सबै कुराको सम्झौता भइसके तापनि संस्कार अनुसार जेठीको पहिलो विवाह हुनुपर्छ। जबसम्म जेठीको विवाह हुँदैन तबसम्म कान्छीको विवाह हुन असम्भव छ। तर मामा लाबान यहाँ उसको व्यवहारमा उदारचित हुन इच्छुक छन् र तिनले कान्छीको निम्ति काम गर्ने हौसला दिन्छन्। 27 पदमा भनिएको छ, लियासँग 1 साता पूरा गर र अर्को 7 वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्नेछु। बिचरा याकुब साँच्ची नै दुःख उठाइरहेका छन्। वास्तवमा तिनलाई अनुशासनको पाठशालामा पठाइँदैछ र अनुशासनको पाठशालामा उनी पढ़िरहेका छन्। तिनले 2 पत्नीहरू लिइरहेका छन् जुन तिनले त्यो नगर्नु पर्ने थियो। यसको निम्ति तिनलाई पछिबाट समस्या हुनेछ। अनि 28 पदमा हामी पढ्छौं, याकुबले त्यसै गरे र लियासँग 1 साता पूरा गरे। तब लाबानले आफ्नी छोरी राहेललाई पनि याकुबको स्वास्नीको रूपमा दिए।
मामा लाबानले स्वीकृति भन्दा वा सहमति भन्दा याकुबलाई दुई दोब्बर समय चाकरी गर्न लगाए। सात वर्ष धेरै लामो समय थियो, तर चौध वर्ष चाकरी गर्न लगाए र यो लामो समय दुई पत्नीहरूको निम्ति प्राप्त गर्नको निमित्त खाएको थियो। अनि परमेश्वर कहिले पनि बहुविवाहको मंजूर गर्नुहुन्न, अनि याकुबले जे गरे त्यो परमेश्वरले निश्चय नै मंजूर गर्नु भएन। म तपाईँलाई भनौँ, अबदेखि याकुबको परिवारमा थुप्रै थुप्रै समस्याहरू आउन गइरहेका छन्। याकुबले राहेललाई मात्र प्रेम गर्छन् तर लियालाई त्यति प्रेम गर्दैनन्। पद 31 र 32 हामी पढ्छौं, लियालाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो, तर राहेल चाहिँ बाँझी नै रहिन्। लिया गर्भवती भएर एउटा छोरो जन्माइन् र तिनले त्यसको नाउँ यसो भनेर रुबेन राखिन्। साँच्चै नै परमप्रभुले मेरो दुःख देख्नु भएको छ, अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ। लिया निराशी व्यक्ति थिइन् किनकि तिनी जान्दछन् कि तिनको पति याकुबले राहेललाई धेरै माया गर्छ। जब तिनी रुबेनको आमा भइन्, यसले तिनको हृदयमा हर्ष र आनन्द र आशाको किरण ल्याइदिन्छ र तिनी महसुस गर्छिन् कि अब त याकुब तिनलाई माया गर्छन्। रुबेन याकुबको जेठो छोरा हुन्, तर तिनी त्यो वंश होइनन्, लाइन होइनन् जसले ख्रिस्टतिर डोर्याउनेछ। बरु लियाको कान्छो छोरा यहुदा हो जुनले ख्रिस्टतिर डोर्याउनेछ। लियासँग चारजना छोराहरू छन्। पद 33, 34 र 35 त्यो हामी देख्छौ, रुबेन, सिमियोन, लेवी र यहुदा। यहुदा राजकीय लाइन वा वंश थियो, दाउदसँग दाउद त्यस वंशमा आएका थिए। अनि पछिबाट प्रभु येशु ख्रिस्ट स्वयं शारीरिक रूपमा यहुदाको लाइन वा वंशबाट आउनुभयो। रुबेनले आफ्नो ज्येष्ठ जन्म अवस्थाको आफ्नो पाप कारण गुमाए। लेवी पुजारीय कुल थिए। हजुर, लिया याकुबका केही प्रमुख श्रेष्ठ छोराहरूको आमा भइन्। साँच्ची नै यो दुखी, तिरस्कृत, अपहेलित आमा महान आशिषको स्रोत बनिन्। प्रभु सधैँ टुटेका हृदय भएकाहरूको पुकार सुन्नुहुन्छ, उहाँ तिनीहरूलाई सधैँ नै आशिष दिनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टिय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टिय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।